सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई म कार्यक्रम सञ्चालिका समीना रञ्जितकारको नमस्कार। दिव्य युवा क्लब वीरगंज महानगरपालिकाको सहकार्यमा सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जमा रेडियो कार्यक्रम किशोरी संवादको साथमा हामी आइसकेका छौँ। यो कार्यक्रम तपाईँहरू प्रत्येक हप्ताको मङ्गलबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम किशोरी संवादमा हामी किशोर किशोरीहरूसँग जोडिएका साना ठुला सबै किसिमका विषयवस्तुहरूसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। किशोर किशोरीहरूले भोग्दै आएका समस्या र ती समस्याहरूको निवारण, बच्ने उपाय, कानुनमा त्योसँग सम्बन्धित के कस्ता प्रावधान रहेका छन्, ती सबै विषयवस्तुका बारेमा हामी कार्यक्रम किशोरी संवादमा कुराकानी गर्छौँ। आउनुहोस् अब लागौ आजको हाम्रो कार्यक्रमको विषयवस्तुतिर। आजको कार्यक्रममा हामी चर्चा गर्नेछौँ लैङ्गिक हिंसाको बारेमा। नेपालका विभिन्न पिछडिएका या अविकसित स्थलहरूमा लैङ्गिक हिंसाहरू देखिन्छन्। नेपालमा घरेलु हिंसाका साथसाथै लैङ्गिक हिंसाहरू भोगिरहेका मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनु परिरहेको हुन्छ। समाजशास्त्री तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ। यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ। लैङ्गिक हिंसा भएका कारणबाट महिलामाथि गरिने, विशेष गरी महिलाहरू लैङ्गिक हिंसाको शिकार बढी हुने भएकाले महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुर्व्यवहारलाई लैङ्गिक हिंसा भनिन्छ। ग्लोबल लैङ्गिक ग्याप सूचाङ्क 2016 अनुसार लैङ्गिक समानतामा नेपाल 144 राष्ट्रमध्ये 0.661 अङ्कसहित 110 नम्बरमा पर्दछ। अधिकांश महिलाहरू कुनै न कुनै किसिमले लैङ्गिक विभेद तथा हिंसामा परेको पाइन्छ। वर्षौंदेखि राज्यको आडमा समाजले महिला र पुरुषलाई असमान शक्ति सम्बन्धको आधारमा भूमिका र अवसर प्रदान गर्यो। यो शक्तिको असमान वितरण थियो र त्यहीबाट विभेदको सुरुवात भयो। प्राप्त भूमिका र अवसरले महिलाहरूलाई कमजोर बनायो। यही कमजोरीको फाइदा उठाई महिलाका नाममा विगत लामो समयसम्म श्रृङ्खलाबद्ध विभेद र हिंसाका घटनाहरू भएका छन्। लैङ्गिक विभेदले महिला र पुरुष दुवैमा हुने विभेदलाई बताउँछ। तर विश्व परिवेशमा हेर्ने हो भने महिला नै यसको बढी शिकार हुनुपर्ने यथार्थ रहेको छ। विश्वमा 15-44 वर्ष उमेर समूहका महिलाहरू क्यान्सर, सडक दुर्घटना, मलेरिया वा युद्धभन्दा बढी बलात्कार र घरेलु हिंसाको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा 30% महिला आफ्नै श्रीमान वा परिवारको पुरुषबाट शारीरिक तथा यौनजन्य हिंसामा परेका छन्। संयुक्त राष्ट्रसङ्घले सन् 2079 लैङ्गिक हिंसा विरुद्धका सबै खाले विभेदको अन्त्यका लागि महत्त्वपूर्ण दस्तावेज ल्यायो। उक्त दस्तावेजले लैङ्गिक हिंसालाई विभेद मानेको थिएन। महिला हिंसालाई घरायसी हिंसाका रूपमा बुझिएको थियो। तर सन् 1993 विज्ञहरूको सल्लाहमा लैङ्गिक हिंसामा पनि विभेद भएको ठहर गर्दै उक्त दस्तावेजमा समावेश गरियो। महिलामाथि घरायसी, शारीरिक, यौनजन्य, आर्थिक र मनोवैज्ञानिक हिंसा हुने उल्लेख गरिएको छ। वैवाहिक बलात्कार, महिला बालबालिकाको यौन दुर्व्यवहार, दाइजो सम्बन्धी हिंसा, अशिक्षा सम्बन्धित हिंसा र परम्परागत मान्यताले महिलामाथि हुने हिंसा घरायसी हिंसा हुनु भने बलात्कार, यौन दुर्व्यवहार र स्कुल वा काममा हुने डर वा धम्की, बेचबिखन, जबरजस्ती गर्ने सामाजिक लैङ्गिक हिंसामा हुने हिंसा हुन्। कार्यक्रम किशोरी संवादमा अब हामी लैङ्गिक हिंसाको बारेमा गरिएको छोटो कुराकानी तपाईँहरूको माझमा राख्दैछौँ।
हामीले नेपाल प्रहरीको तथ्याङ्क हेर्दा यो यौन तथा लैङ्गिक हिंसामा चाहिँ बढी युवाहरूकै सहभागिता बढी देखिएको छ। यसको कारण के होला?
जब हामी टिनेजमा सुरु गर्छौँ त्यहाँदेखि 40 उमेर समूहको बिचमा स्वाभाविक सङ्ख्या पनि हाम्रो बढी, युवाहरूको उमेर बढी, सँगै यौन तथा प्रजननको विषयमा चाहिँ बढी रिलेटेड र बढी त्यसप्रति चासो र चिन्ता राख्ने उमेर समूह यो भएको कारणले गर्दाखेरि एउटा त्यो छ। सँगै के हो भने शारीरिक विकास सँगसँगै हाम्रो सामाजिक संरचनाले जसरी युवाहरूको मनमा जस्तो मनोभावनाहरूमा केही परेको हुन्छ, जसका कारणले गर्दाखेरि पनि समग्रतामा युवाहरूको यसका प्रति बढी सक्रियता र बढी समावेश र बढी यौन हिंसाहरूको गतिविधिहरू यहाँ भएको छ जस्तो मलाई लाग्दछ. पपुलेसन पनि युवाहरूको बढी छ. युवाहरूलाई एफेक्ट पार्ने र युवा उमेर समूहमा चाहिँ के हो भने यौन प्रजनन शिक्षाहरूको विषयदेखि लिएर उसको शरीर विकास सँगसँगै यौनका कुराहरू पनि बढी हुने र सँगै अर्को शिक्षा र रोजगारी सँगसँगै सामाजिक संरचनाले गर्दाखेरि स्वाभाविक रूपमा चाहिँ यो युवाहरूमा चाहिँ देखिएको छ.
कहिले यस्तो युवाहरूलाई टार्गेट गर्नुभएको छ यहाँहरूले? यो हिंसामा बढी पीडकहरूमा पनि युवाहरू हुँदो रहेछ, उहाँहरूलाई नै टार्गेट गरेर त्यस्तो खालको कार्यक्रमहरू गर्नुपर्छ भन्ने के सोच्नु भएको थियो?
विश्वविद्यालयहरू र तपाईँको क्याम्पसहरू र विद्यालयहरू छ, सँगसँगै त्यससँग जोडिने पाठ्यक्रमहरू छ. यी कुराहरूमा चाहिँ के हो भने हाम्रो स्वाभाविक रूपमा विद्यार्थी भएको कारणले गर्दा यसमा हामी एकदम संलग्न त छौँ. चाहे त्यो हाम्रो साङ्गठनिक संरचनाभित्र महिला छात्र सहभागिताको कुरा र छात्रलाई अवेरनेस गर्ने कुरा र उनीहरूको तपाईँको सशक्तिकरणको कुराहरू जुन छन् त्यो हामी इमान्दारताका साथ हामी र लागिरहेका छौँ.
हिंसामा पनि महिला र बालबालिकाहरूको सङ्ख्या चाहिँ एकदमै धेरै छ, उहाँहरू पीडित हुनुहुन्छ. यो लैङ्गिक हिंसा र यो नेपालको शिक्षा प्रणालीबिच चाहिँ कस्तो सम्बन्ध पाउनु भएको छ यहाँले? यो हिंसा न्यूनीकरण गर्नतिर हाम्रो शिक्षा प्रणाली प्रेरित छ त?
नेपालमा शिक्षा आर्जन गर्दा व्यक्तिगत रूपमा मैले नै शिक्षालयभन्दा आफ्नो परिवार विशेष गरी आमाबाट चाहिँ मैले यौन लैङ्गिक मुद्दाहरू आफ्नो सुरक्षाको कुरा मनोबलको कुरा हुने कस्ता घटनाहरूलाई चाहिँ यौनजन्य हिंसा भनिन्छ भन्ने कुराहरू चाहिँ घरबाट सिकेको. मलाई कुनै शिक्षालयमा विद्यालयमा यो शिक्षा दिएको थिएन. तर हुनुपर्छ किनभने युवा अवस्थामा पुग्दाखेरि त ऊ विभिन्न उमेर समूह पार गर्दै आइपुगेको हुन्छ. उसले शिक्षा लिने स्थानमा नै यी आधारभूत कुराहरूको ज्ञान प्राप्त भयो भने एउटा ठुलो चेन्ज चाहिँ परिवर्तन चाहिँ आउन सक्छ भन्ने मलाई लाग्छ.
हाम्रो शिक्षा प्रणाली चाहिँ र यो हिंसासँग जुन जोडिएको छ नि हिंसा, त्यसमा कुनै खालको सम्बन्ध नै छैन?
सम्बन्ध एकदम छ. र सायद यो जसरी उत्पादन भइरहेछ नि हिंसा गर्ने अथवा पीडितलाई चाहिँ उत्पीडनमा पार्ने त्यस्ता गतिविधि हरकतहरू गर्ने त्यो व्यक्तिको मात्रै दोष होइन भन्नु खोजेको, किनकि जन्मैदेखि एकजना अपराधी भएर जन्मिँदैन होइन. उसलाई जन्माउने चाहिँ हाम्रा के हुन् संरचनाहरू संस्थाहरू भन्दा हाम्रो शिक्षा आर्जन गर्ने थलो पनि एउटा भएको छ. र त्यहीँबाट नै हामीले सुधारका कार्यक्रमहरू सुरु गर्नुपर्छ. पाठ्यक्रमको कुरा होस्, पढाउने विषयवस्तु मात्र होइन, र जसले पढाउँछ र जसले ज्ञान शिक्षा आर्जन गर्छ त्यो बिचको जुन शक्तिको पावर रिलेसन हो त्यहाँ पनि हामीले चाहिँ महिला पुरुष छोराछोरी भन्ने विषय लैङ्गिक विविधताका कुराहरू त्यो पावर रिलेसन हामीले यदि त्यहाँ बन्न दिएनौँ भने त्यो एउटा ठुलो चाहिँ परिवर्तनको औजार बन्छ भन्ने मलाई लाग्छ.
हामी हुर्केको परिवार र हाम्रो परिवेशले नै हिंसा नगरौँ भन्ने सचेत नबनाएर नै समाजमा यस्तो खालको हिंसाको सङ्ख्या चाहिँ बढेको हो?
बढेको भन्दा पनि अहिले चाहिँ बढ्दा एक्सपोज भएको हो. मैले चाहिँ यसरी बुझ्छु, हिजो कम थियो आज बढो भन्नेमा चाहिँ म छैन. हिजो त्यो चाहिँ सबै भित्रै दबिन्थ्यो, आज उजागर छ. यो सकारात्मक कुरा हो किनकि आजको मिडिया स्ट्रङ छ अथवा मिडियासँग पिपुलको पहुँच छ. त्यो पिपुलको पहुँच भनेको मिडियामा जान चाहने आफूले नचाहँदा पनि परिस्थितिले लगिदिन्छ मिडियामा. त्यसले के हुन्छ भने त्यो बढ्दा एक्सपोज भएर आएछन् केसहरू मुद्दाहरू. त्यो एउटा सकारात्मक कुरा हो भन्ने लाग्छ मलाई.
हाम्रो हुर्काई चाहिँ कस्तो छ?
एउटा सामान्य परिवारबाट हुर्केको मान्छे हो म.
परिवारमा हुर्काईमा विभेद थियो कि थिएन? मैलेको परिवारमा
हुर्काईमा अलिअलि विभेद त थियो. मलाई त्यस्तो लाग्छ कि मेरो दुईवटा बहिनी थिए, बहिनी र ममा अलिकति त्यो सोसाइटीले मलाई पढ्नका निमित्त अलिक बढ्दा फोकस गरे जस्तो, तर बहिनीहरूले पनि पढे पनि अलिक कम फोकस गरे जस्तो फिल चाहिँ मलाई हुन्छ. हामी स्कुल पढ्दाखेरि मेरो क्लासमा जम्मा 115 विद्यार्थी पढ्दा जम्मा 8 लेडिजहरू अघिल्लो बेन्चमा 2 बस्नुहुन्थ्यो. भनेपछि कति विभेद थियो भन्ने कुरा त त्यो सोसाइटीलाई त्यही दृश्यबाट हेर्न सकिन्छ नि.
अहिले लैङ्गिक हिंसा न्यूनीकरणमा युवाहरूको सहभागिता कस्तो पाइरहनु भएको छ यहाँहरूले? म यहाँको कुरा सुन्न चाहन्छु.
किशोर किशोरी अवस्थामा हामीले सबैले अनुभूत गरेकै कुरा हो यो. यतिखेर अभिभावकले साथ दियो भने, उसका इच्छा आकाङ्क्षाहरू र सम्भावनाहरू बुझ्यो भने त्यो एउटा मोरल्ली तपाईँको कन्ट्रोल हुन्छ. अहिले प्रविधिको साथ अभिभावकले आमा बुवाहरूले अथवा साथ दिएको अवस्था हुँदैन. उहाँहरूले समय छुट्याउनु हुँदैन किनभने लाइफ व्यस्त छ. र छोराछोरी घर परिवार जो हुन्छ उहाँहरूलाई समय कसले दिन्छ त भन्दाखेरि अभिभावकले समय दिएन भने इन्टरनेटले दिन्छ, अहिलेको प्रविधिले साथ दिन्छ, त्यतिखेर चाहिँ मान्छे कहाँ पुग्छ थाहा हुँदैन। राम्रो पनि हुनसक्छ, तर अहिलेको ट्रेन्ड के भएको छ त भन्नुहुन्छ भने राम्रोभन्दा नराम्रो कुरातिर अगाडि बढिरहेको छ।
हाम्रो यो सिकाइमा कहाँनिर कमजोरी छ त विद्यार्थीहरूको जुन सङ्गठनले गरेका मुभमेन्टहरूमा चाहिँ यो महिला हिंसा बालिकामाथि हुने हिंसाका विरुद्धमा त त्यति बोलेको पाइँदैन नि।
शिक्षा आर्जन गर्ने ठाउँ मा हामीले कस्तो शिक्षा दिन्छौँ भन्ने कुरालाई म बढी जोड किन दिन चाहन्छु भने प्रत्येक घरको आफ्नो एउटा परिवेश हुन्छ, संस्कार हुनसक्छ, पृष्ठभूमि फरक फरक हुनसक्छ, त्यहाँ चाहिँ राज्यद्वारा नियन्त्रित गर्न सकिन्न कस्तो परिवारले आफ्नो बच्चालाई कसरी हुर्काउने भनेर एउटा फर्म्याट हुँदैन। त्यसकारण म अहिले जसरी सुरक्षित छु, यहाँ आउन सक्षम भएको छु, म संयोगले मात्रै छु कि, त्यसकारण मेरो जोड चाहिँ बुवा आमा अभिभावकहरूलाई पनि, जस्तै प्राइभेट स्कुलहरूमा पाइन्छ नि पेरेन्ट्स टिचर्स मिटिङ भनेर अभिभावकहरूसित पनि अन्तर्क्रिया गरिन्छ, हामी यसरी पढाउन खोजिरहेका छौँ तपाईँहरूको पनि दायित्व यो हो है भनेर गरिन्छ, हाम्रो सरकारी विद्यालयहरूमा पनि त्यो गरौँ।
सुरक्षित जन्म नपाउनु बच्चाको अधिकार हो, तर कैयौँ महिलाहरू असुरक्षित जन्म दिन बाध्य छन्। कति छोरीहरू गर्भमै सुरक्षित छैनन्, छानी छानी भ्रूणको हत्या गरिन्छ। नेपालमा 10 लाख बालबालिकाहरू स्कुल जानबाट वञ्चित छन्। यसको 35% तराईका 5 जिल्ला महोत्तरी, सर्लाही, रौतहट, धनुषा र बारामा छन्। दाइजुको नाममा कैयौँ महिलाहरू शारीरिक तथा मानसिक यातना भोग्न बाध्य रहेका छन्। यो समस्या तराईमा डरलाग्दो रूपमा विकास भएको पाइन्छ। बोक्सीको आरोपमा कैयौँ महिलालाई मलमूत्र खुवाउनेसम्मका अमानवीय कार्य गरेको प्रशस्त समाचारहरू आइरहेका छन्। कानुनले विवाहको लागि न्यूनतम उमेर 20 वर्ष तोके पनि 37% महिलाहरू 18 वर्षभन्दा कम उमेरमा विवाह गर्दछन्। युनिसेफका अनुसार प्रत्येक वर्ष 7,000 हाराहारीमा महिला तथा बालबालिका नेपालबाट भारतमा बिक्री हुने गर्दछन्। शिक्षा, स्वास्थ्य, पोषण पाउने कुरामा समेत छोरा र छोरीमा भेदभाव गरिन्छ। 21औं शताब्दीमा आइपुग्दासम्म पनि छाउ प्रथा जस्ता रूढिवादी संस्कार बोकेर हिँड्नु परेको छ। बहुविवाह, बालविवाह, बालश्रम लगायतका समस्याले लैङ्गिक हिंसालाई बढावा दिएको छ। महिलाहरू बाटो, सार्वजनिक यातायात, स्कुल, क्याम्पस, कार्यालयमा सुरक्षित महसुस गरेको देखिँदैन। उही काम र समयमा महिला र पुरुषले पाउने ज्यालामा पनि ठूलो भिन्नता छ। प्राय देशहरूमा महिलाले पुरुषले पाउने पारिश्रमिकको 60% मात्र पारिश्रमिक पाउने गरेको पाइन्छ। राज्यको कमजोरीले हिंसामा परेका अधिकांश महिलाहरू सहज न्याय पाउन सक्ने अवस्थामा छैनन्। माथि उल्लेखीय उदाहरणले लैङ्गिक हिंसा विभेद र असमानताको प्रष्ट चित्रण गर्दछ। सवाल पुरातनवादी समाजको निरन्तरता वा समतामूलक समाज बनाउने भन्ने हो। महिलाको नाममा हुने विभेदमा अशिक्षा, अभाव र मानसिकताले प्रशय दिएको स्पष्ट देखिन्छ। राज्यको मानसिकता, पुरुषको मानसिकता र स्वयं महिलाको मानसिकताले विभेदलाई मलजल गरेको छ। जबसम्म अशिक्षितलाई शिक्षित बनाइँदैन र शिक्षितको मानसिकतामा बदलाव ल्याइँदैन, तबसम्म महिलाका नाममा हुने लैङ्गिक हिंसा र विभेद हिंसा अन्त गर्नुको कल्पना गर्न सकिँदैन। लामो समयसम्म राज्य र राज्यका अङ्गहरू पुरुषको नेतृत्वमा सञ्चालन भएकोले अहिले पनि महिलालाई भूमिका दिने सवालमा राज्य र राज्यका अङ्गहरू हिचकिचाइरहेको बुझ्न कठिन हुँदैन। 7 प्रदेश प्रमुखमध्ये 1 पनि महिला प्रमुख हुन नसक्नु यसको पछिल्लो उदाहरण हो। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा टिकट पाउने र जित्ने महिलाको संख्या अत्यन्त न्यून छ। महिलाको सवाल उठाउने रामकुमारी झाँक्री, पुष्पा भुषाल, बिन्दा पाण्डेहरू नै प्रत्यक्ष निर्वाचनमा जान चाहेनन् वा दिएनन्। स्थानीय तहको निर्वाचनमा अधिकांश महिलाहरू उपमा चित्त बुझाउनु पर्यो। जिल्ला प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी वा कार्यालय प्रमुखको रूपमा महिलाको उपस्थिति कमजोर रहेको छ। सरकारमा केही महिला संसदको उपस्थिति त भयो, तर गृह, अर्थ जस्ता महत्त्वपूर्ण मन्त्रालयहरू पाउन आँट्न सकेनन्। राज्यका स्रोत साधनमा महिलाको पहुँच त पुग्ला, तर नियन्त्रण हुने देखिँदैन। यसमा राज्यको मानसिकताले काम गरेको देखिँदैन। राज्य र राज्यका अङ्गले महिला कमजोर छन् र आफूले पाएको भूमिका निर्वाह गर्न सक्दैनन् भन्ने मानसिकता त्याग्न ज्यादै जरुरी छ। कार्यक्रम किशोरी संवादमा अबको क्रममा हामी लैङ्गिक हिंसाको बारेमा किशोर किशोरीले बुझेका कुराहरू तपाईँको माझमा राख्दैछौ।
लैङ्गिक पहिचानको आधारमा हिंसा गरिन्छ वा हिंसा भएको छ भने सो हिंसालाई लैङ्गिक हिंसा भनिन्छ। लैङ्गिक हिंसा महिलाहरूमाथि मात्रै नभएर पुरुष तथा तेस्रो लिङ्गीहरूमाथि पनि भएको पाइन्छ। महिला जननाङ्ग विकृति, सम्मान हत्या, मानव बेचबिखन जस्ता डरलाग्दा हिंसादेखि लिएर घरेलु हिंसा, शारीरिक सजाय जस्ता हिंसाहरू पनि लैङ्गिक हिंसा अन्तर्गत पर्दछन्। नेपाली परिवेशमा जुमा, देउकी, छौपडी, बोक्सी जस्ता कुरीतिहरूले मानव अधिकारको उल्लङ्घन गरी लैङ्गिक हिंसामा स्थान बनाएको देखिन्छ।
विश्व बैङ्कले गरेको सर्वेक्षण अनुसार 48% नेपाली महिलाहरूले आफ्नो जीवनकालमा महिला हिंसाको अनुभव गरेका हुन्छन्, जसमा भावनात्मक हिंसा 40%, शारीरिक हिंसा 25%, यौन हिंसा 15% र आर्थिक हिंसा 8% रहेको हुन्छ। पीडित महिलाहरूमध्ये 61.3% त आफ्नो पीडाको भोगाई जीवनकालमै पनि कसैलाई सुनाउँदैनन्। युनाइटेड नेसन वुमेनको तथ्याङ्क अनुसार नेपालमा 39.5% महिलाहरूको विवाह बाल विवाह भएको हुन्छ। COVID-19 समयमा आएको तथ्याङ्क केलाउने हो भने हालसम्म 1203 महिलाहरूको बलात्कार भइसकेको छ।
अशिक्षित समाज एउटा लैङ्गिक हिंसाको ठुलो कारण हो। अझै पनि हाम्रो देशमा 32.9% नागरिकहरू अशिक्षित भएको जानकारी पाउन सक्छौँ। धेरैभन्दा धेरै हाम्रो देशका ग्रामीण क्षेत्रका मानिसहरू अशिक्षित भएको जानकारी छ। र दोस्रो कारणहरू भनेको नियम नीति र कानुनी अभावको कारणहरू। हाम्रो देश नेपाल संसदीय गणराज्य फ्रेमवर्कको साथ चल्दछ। जो मानिस राजनीतिक रूपमा शक्तिशाली छ उनीहरूले नै सजिलैसँग कानुनी कागजका कामहरू गर्दछन् र यदि त्यस्ता मानिसहरू अपराध गरिहाल्यो भने पनि उनीहरू सजिलैसँग आफ्नो राजनीतिक बल लगाएर छुट्टिन्छ। यो सबै कडा नियम नीति र कानुनी अभावको प्रमुख कारणहरू हुन्।
लैङ्गिक हिंसाबाट शिकार भएका व्यक्तिलाई समाजले हेर्ने नजरमा नकारात्मक प्रभाव पर्दछ। लैङ्गिक हिंसाबाट पीडित भएका महिलालाई अनावश्यक गर्भधारण, असुरक्षित गर्भपतन र आघातित फिस्टुला जस्ता विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित हुन्छन् र एचआइभी जस्ता यौन संक्रमित संक्रमणले अल्पायुमै मृत्यु हुन्छ। लैङ्गिक हिंसा भएको घरमा अशान्ति छाउँछ र विभिन्न उमेर समूहका व्यक्तिहरूको मनोविज्ञानमा तत्कालीन एवं दीर्घकालीन असर पर्दछ। लैङ्गिक हिंसाबाट पीडित भएको व्यक्तिको आत्मबल घट्दछ तथा शारीरिक एवं डिप्रेसन, अनिद्रा जस्ता मानसिक रोगले ग्रसित हुन्छन्।
महिलाहरूलाई अधिकार सम्पन्न बनाउन समाजमा रहेका कुरीतिहरूमा परिवर्तन गर्नुपर्छ। राज्यका विभेदकारी कानुनहरूमा परिवर्तन गरिनुपर्छ। बनेका कानुनहरूको स्थानीय स्तरमा रहेका महिलाहरूलाई जानकारी र सचेतना गराउनका साथै व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिनुपर्छ। साथै महिला र पुरुषमा भएको असमान सामाजिक शक्ति संरचनामा परिवर्तन गर्दै प्रीति सत्तात्मक सोचको परिवर्तन गरिए मात्र महिलाहरू अधिकार सम्पन्न हुन सक्छन्।
लैङ्गिक हिंसा गर्नु र गराउनु नै आफैमा एउटा अपराध हो। बाल बालिकाको हकमा यदि कसैले कानुन विपरीत कार्य गरेमा दण्डनीय हुनेछन् र त्यस्ता कार्यबाट पीडित बाल बालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक रहेको छ। महिला विरुद्ध धार्मिक, सामाजिक तथा अन्य कुनै आधारमा शारीरिक, मानसिक तथा यौनजन्य दुर्व्यवहार गरेको पाइएमा 3 वर्षसम्म जेल सजाय र जरिवाना रहेको छ। त्यस्तै बाल विवाह गरेको या गराइएको पाइएमा 6 महिनादेखि 3 वर्षसम्मको जेल सजाय तथा 1,000-10,000 जरिवाना रहेको छ। राष्ट्रिय महिला आयोगले नेपालमा लैङ्गिक हिंसाका पीडितहरूको हितको लागि 24 आवर टोल फ्री नम्बर स्थापना गरेको छ। यदि कसैले यस किसिमका हिंसा सहिरहनु भएको छ या आफ्नो वरिपर देखिरहनु भएको छ भने तुरुन्तै 1145 डायल गरेर सहयोग पाउन सक्नुहुनेछ।
विभिन्न तथ्याङ्क अनुसार लैङ्गिक हिंसा वर्षौंदेखि विश्व महामारीको रूपमा रहिआएको छ। हिंसामा परेका जो कोहीले पनि नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा विभिन्न मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्यायिक उपचार पाउन सक्नुहुन्छ। यो आपतकालीन अवस्थामा लैङ्गिक हिंसा बढ्दो क्रममा रहेको हुँदा हामी सबै एक भएर मात्रै हिंसा रहित संसारको कल्पना गर्न सक्दछौँ। त्यसकारणले आफू जहाँ छौँ त्यहीँबाट लैङ्गिक हिंसाको अन्त्यका लागि पहल गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
बढ़ो वर्षौँसम्म घरको काममा व्यस्त महिलाहरू केही हदसम्म घर बाहिर निस्कन थालेका छन्। सरकारी तथा विभिन्न गैर सरकारी संस्थाहरू महिला सशक्तिकरणका कार्यक्रम मार्फत महिलालाई समूह तथा सहकारीको माध्यमले संस्थागत गर्न खोजेको पाइन्छ, जुन पर्याप्त भने छैन। महिलाहरू तालिम, गोष्ठी, सेमिनार, बैठक, जागिर, व्यवसाय आदिमा देखिन थालेका छन्। तर पुरुषले घरभित्रको काममा सहयोग नगर्दा महिलालाई झनै कामको बोझ थपिएको गुनासो हुने गर्दछ। भान्साको काम, बच्चा हुर्काउने, आमा बाबुको हेरचाह गर्ने, पानी बोक्ने, दाउरा बोक्ने काम महिलाको हो भने पुरुषको मानसिकता रहेको छ, म जुन घर र समाजमा जन्मे हुर्के र म जन्मनु पहिला नै महिला र पुरुष बीचको विभेद र असमानता जन्मेर हुर्किसकेको हुन्छ। घर बाहिरको काम सकेर घरभित्रको काम महिलाले गर्नुपर्दछ। छोरी हुनेले भान्सामा सहयोग गर्ने, छोरा मात्र हुनेले एउटा छोरी भइदिएको भए भान्सामा सहयोग गर्थिनि भन्ने हुन्थ्यो। पहिला पुरुषहरू खाना खान्थे अनि महिलाहरू। कोही पाहुनाका अगाडि छोरा बोल्दा ठाटो रहेछ छोरा भन्ने हुन्थ्यो भने छोरी बोल्दा उताउली भनिन्थ्यो। घर वा समाजमा महत्त्वपूर्ण निर्णयहरू पुरुषले नै गर्दथे। छोरीको बिहे सानै उमेरमा हुन्थ्यो। गाउँमा श्रीमानले श्रीमती कुटेका घटना मिलाउन प्राय जसो समाजका अगुवाहरूको पुरुष बैठक बस्ने गर्दथ्यो। सामान्य कापी कलम किन्ने पैसा पनि आमा मार्फत बाबुसँग माग्नु पर्दथ्यो। यी सबै परिघटनाले हामीमा स्वाभाविक रूपमा महिला भन्दा पुरुष बलिया र सक्षम रहेछन् भन्ने मानसिकताको विकास भइसकेको छ। यो असमानता, हिंसा र विभेदमा कहीँ न कहीँ संस्कार, अशिक्षा वा अभावले काम गरेको थियो। जबरजस्ती शान्ति कायम ना होइ, एमे सबकर सहयोग चाहिँ।
हमनी के चाहना भेदभाव बिना के समाज,
सहयोगी भावना भ्रष्टाचार मुक्त समाज,
बाल श्रम और बाल विवाह के अंत करी बाल विवाह मुक्त समाज बनाई,
दहेज प्रथा के अंत करी घरेलू हिंसा बंद करी,
लड़का लड़की में भेदभाव ना करी,
बेटी भ्रूण हत्या करके पाप के भागीदार मत बनी,
सहयोगी भावना के विस्तार करी एक दूसरा के सहयोग करी,
केहू के अपमान मत करी, अहिंसात्मक समाज के स्थापना करी,
आपसी द्वंद के अंत करी, जाति धर्म आ भेदभाव मत करी,
कुलत से बची और बचाई,
बेटी बचाई आ बेटी पढ़ाई,
विविधता में एकता औरी सद्भाव के स्थापना करी,
शांति के संदेश चारिओरी छरी।
दिव्य युवा क्लब बिरंची बर्वा पर्सा, एशियन एकेडमी फॉर पीस औरी पीस एक्शन ग्रुप बीरगंज महानगरपालिका 31 के जनहित में जारी संदेश। हामीले पुर्खाबाट धेरै राम्रा कुरा सिक्यौँ, तर अशिक्षा, अभाव वा संस्कारको नाममा पुर्खाले समानताको शिक्षा नसिकाएकै हो। हामीले जुन लैङ्गिक हिंसा, विभेद र असमानता देख्यौँ वा भोग्यौँ, त्यही मानसिकता हाम्रो सन्ततिलाई हस्तान्तरण गर्ने वा त्यसको च्याप्टर क्लोज गर्ने, अब यो विषयमा सोच्नुपर्ने समय आइसकेको छ। हवस् त, आजको लागि कार्यक्रम किशोरी संवादको निर्धारित समय सकिसकेको छ। अर्को हप्ता फेरि किशोर किशोरीहरूसँग जोडिएका विषयवस्तु लिएर तपाईँको माझमा आउनेछौँ। आजको लागि प्रविधिमा रहेर सहयोग गर्नुहुने सदामजीलाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका समिना रञ्जित कार पनि बिदा हुन चाहन्छु। सुन्दै रहनुहोस् सामुदायिक रेडियो नारायणी FM 103.8 MHz। नमस्कार।